नमस्कार, कार्यक्रम संयोजक ललिजन रावलका साथमा रीता तिमल सिन्हा र म तारा प्रसाद ओस्तीको तर्फबाट रेडियो नेपाल सुनिरहनु भएका यहाँहरू सबैलाई साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्छौं। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक बिहिबार बिहान 8:30 बजेदेखि करिब आधा घण्टा प्रसारण हुन्छ। शनिबार बेलुकी 9:20 बजे साहित्य संसार कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुन्छ। तपाईँले रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np बाट पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला यो कार्यक्रम सुन्न सक्नुहुन्छ। साहित्य संसार कार्यक्रममा आज साहित्यकार घनश्याम नेवानी परिश्रमीसँगको संवाद सुनाउँछौ। साथमा कवि हीरा आकाशको मुक्त आवाज, विदुर प्रसाद रिमालको कस्तो छ हाल नसोध र एम रेग्मीको मेरो देश मेरो गौरव शीर्षकका कविताहरू सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ।
कवि हीरा आकाशको कविता मुक्त आवाज। जति जति वर्षाउ शहर बस्ती छाना छाना भरी बमहरू, जति जति पड्काउ छाती छाती भरी बन्दुकहरू, या कुल्च दाब्रै दाब्रा हुने गरी बुटले शरीर भरी आवाज कहिले मरेको छ र। जति जति वर्षाउ शहर बस्ती छाना छाना भरी बमहरू, जति जति पड्काउ छाती छाती भरी बन्दुकहरू, या कुल्च दाब्रै दाब्रा हुने गरी बुटले शरीर भरी आवाज कहिले मरेको छ र। हामी त्यही अजर मुक्त आवाज हौ, जहाँ पनि जहिले पनि गुन्जी रहन्छौ। हामी त्यही अजर मुक्त आवाज हौ, जहाँ पनि जहिले पनि गुन्जी रहन्छौ, गुन्जी रहन्छौ।
इतिहासको पानाबाट स्तम्भमा कवि हीरा आकाशको मुक्त आवाज शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्दैछौ साहित्यकार घनश्याम नेवानी परिश्रमीसँग। साहित्यकार परिश्रमी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। परिश्रमीज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद छ ताराजी यहाँलाई।
साहित्यकार परिश्रमीज्यू, तपाईँ अहिले नेपालको चर्चित साहित्यकार हुनुहुन्छ, लोकप्रिय साहित्यकार हुनुहुन्छ। आजको यो संवादको शुरूआतमा तपाईँको बाल्यकाल र किशोर अवस्थामा साहित्यिक रुचि के कस्तो थियो, त्यस ताकाको तपाईँको साहित्यिक परिवेशको थोरै सम्झना गरौ न।
निकै राम्रो प्रश्न गर्नुभयो। म जब बाल्यकालमा थिएँ, जब करिब करिब म 5-6 वर्षको उमेरमा गाउँमा खुलेको एउटा प्राइमरी स्कूल भनिन्थ्यो त्यति बेला, त्यहाँ गएर एक कक्षामा भर्ना भएको थिएँ। एउटा पठित परिवारमा जन्मेको हुनाले घर परिवार नै मैले सामान्यतया अक्षरहरू चिनिसकेको थिएँ र स्कूलमा अरू सबै गएर शिशुमा भर्ना हुन्थे, म एक कक्षामा भर्ना भएको थिएँ 6 वर्षको उमेरमा लाग्दै।
हजुर।
र त्यो स्कूलमा के हुन्थ्यो भन्दाखेरिमा, त्यति बेला हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत कुनै न कुनै कार्यक्रमहरू हुन्थे र प्राय त्यहाँ के हुन्थ्यो भन्दा रचनाहरू सुनाउने, कविताहरू सुनाउने, गीतहरू गाउने, यस्तो परम्परा थियो। र त्यहाँ 5 कक्षासम्म पढाइ हुन्थ्यो स्कूलमा। माथिल्लो कक्षाका अग्रजहरूले आफ्ना रचनाहरू सुनाउँथे, गीतहरू गाउँथे, तर म एक कक्षामा पढ्ने फुच्चेले पनि त्यस्तो कार्यक्रममा भाग लिइरहन्थे। यसरी भाग लिन्थे कि मलाई कविता के हो गीत के हो केही थाहा त हुँदैन थियो, तर ढुक्क गएर अगाडि गएर उभिएर निडर भएर अनि चाहिँ के के लयमा गुनगुनाइहाल्थे, सुनाइहाल्थे। त्यति बेला नारायण प्रसाद श्रेष्ठ भन्ने काठमाडौँबाट हेडमास्टर भएर त्यहाँ आउनु भएको थियो। त्यति बेला एसएलसी पास गरेको भनेको ठुलो मान्छे मानिन्थ्यो, हेडमास्टर भएर आउनु भएको थियो र उहाँले मेरो निकै प्रशंसा गर्नुहुन्थ्यो, यो पछि साहित्यकारै हुन्छ, यो केटा पछि साहित्यकारै हुन्छ भन्नुहुन्थ्यो। र मलाई बेला बेलामा चाहिँ साथीहरूले, माथिल्लो तहका साथीहरूले कसैले कपीको पन्नाहरू दिनुहुन्थ्यो, कसैले एक पैसा दुई पैसा, त्यति बेला दुई पैसाको ठुलो महत्व थियो, पैसा नै दिन्थे। र मैले वास्तवमा भन्यो भने एउटा तपाईँले सोधेको प्रश्नको जवाफ दिने क्रममा त्यति बेला मैले कपी नै किन्नु परेन, किनभने साथीहरूले दिएका माथिल्लो तहका कक्षाकाहरू खुसी भएर मेरो मैले गुनगुनाएको सुनेर, कविता भनेको सुनेर, गीत गाएको सुनेर खुसी भएर मलाई दिएका कपीका पन्नाहरू थुप्रो हुन्थे र त्यसैमा लेखेर मैले वर्ष दिन चलाउँथेँ, त्यस्तो अवस्थामा थिएँ। र तीन कक्षामा पढ्दा मलाई अर्को स्कुलमा म गएँ र त्यहाँको हेडमास्टरले मलाई त्यो कविता प्रतियोगिता थियो, म प्रथम भएँ र उहाँले मलाई प्रथम भए बापत त्यति बेला एउटा कपी र एउटा कलम पुरस्कार दिनुभयो, है त्यो सम्झना छ। त्यसपछि स्कुल लेभलमा मैले पढ्दा धेरै पटक स्कुल लेभलका यस्ता क्रियाकलापहरूमा म पुरस्कृत भइरहेँ, स्कुलका यी कवि गोष्ठीमा प्रतियोगिताहरूमा अथवा शुक्रबारे कार्यक्रमहरूमा। तर बुझेर अलिकति कविता के हो भनेर बुझेर मैले आठ कक्षामा पढ्दा, त्यति बेला म 13 वर्षको थिएँ र मैले मेरो उपनाम परिश्रमी भनेर राखेको त्यति बेला नै हो, आठ कक्षामा पढ्दा 13 वर्षको उमेरमा मैले मेरो नाम उपनाम परिश्रमी राखेको थिएँ। त्यसपछि म अलिकति बढी साहित्यको सैद्धान्तिक ढङ्गले पनि अध्ययन गर्न थालेँ, कविताहरू अध्ययन गर्न थालेँ अनि त्यसपछि गएर अलिक बुझ्न थालेँ। यसरी यो बाल्यकालदेखि नै साहित्यप्रतिको रुचि मेरो रह्यो।
हजुर, जस्तो यहाँले बाल्यकालमा स्कुलमै गएपछि स्कुलको परिवेशले पनि यहाँलाई साहित्यमा रुचि बढायो, अनि अर्को चाहिँ जब यहाँ किशोर अवस्थामा टेक्नुभयो आठ कक्षामा पढ्दा, त्यो बेलादेखि चाहिँ बुझेरै साहित्यमा लाग्नुभयो भनेर भन्नुभयो नि, आफ्ना रचनाहरू प्रकाशनको प्रारम्भिक समयलाई चाहिँ अहिले नियाल्दा कस्तो लाग्छ?
यहाँले फेरि अर्को रोचक प्रश्न गर्नुभयो। मैले 9 क्लासमा पढ्दा नै छन्दको अध्ययन गरिसकेको थिएँ,
हजुर,
है सुरु सुरुमा पनि मैले छन्दमा पनि कविताहरू लेख्थेँ तर त्यो त्यति बेलाको सिकारु कविता हुन्थे। मैले 10 क्लासमा पढ्दा नै मेरो अन्त्यमा भन्ने खण्डकाव्य लेखेको छु, 10 क्लासमा पढ्दा, पछि छाप्दा त मैले ब्याचलरमा आएपछि छापेँ त्यो। ती रचनाहरू अहिले कुनै कुनै रचनाहरू पाइन्छन्। मेरो पहिलो रचना चाहिँ गोरखपुरबाट, पछि म चाहिँ नेपालमा एसएलसीमा म असफल भएँ, असफल भइसकेपछि म भारतमा पढ्न गएँ र भारतमा पढ्न जाँदा गोरखपुरमा त्यहाँ सिमरिक भन्ने पत्रिका निस्किन्थ्यो, नेपाली छात्र सङ्घले निकाल्थ्यो र त्यो पत्रिकामा मेरो जागा जागा भन्ने कविता प्रकाशनका दृष्टिले त्यो पहिला छापिएको छ, त्यो 30-31 सालतिर छापिएको छ। त्यसपछि कर्मशः कर्मशः यसरी छापिएका छन्। तपाईँलाई स्पष्ट भन्दाखेरिमा बच्चैदेखि अलिकति प्रगतिशील चिन्तनको, नबुझ्दैदेखि प्रगतिशील चिन्तनको र बुझेपछि झन् बढी त्यो चिन्तनमा म लागेको व्यक्ति परेँ, है। मैले 5 क्लासमा पढ्दा पापी जन क्या धनी भए जनताको सर्वस्व चुसेर भनेर यस्तो खालको कविता मैले सुनाएँ, है त्यो पङ्क्ति एउटा सम्झना छ। त्यति बेला प्रधान पञ्च मञ्चमा थिए, प्रधानमन्त्री यो केटाले के भन्छ, यो केटाले के भन्छ भनेर उनी जङ्गिन थाले,
है
त्यति बेलादेखि नै म त्यस्तो। अनि मैले त्यो एउटा परिश्रमी उपनाम राखेँ 8 क्लासमा पढ्दा नै, अचम्म लाग्छ हामी 4-5 जना साथीहरूले उपनाम राखेका थियौँ, कसैले कैलाश राखेका थिए, कसैले व्यथित, कसैले विगल, कसैले के यस्तो यस्तो राखेका थिए। ती नाम उपनाम राख्ने साथीहरू अहिले कोही पनि साहित्यिक जगतमा छैनन्। मैले परिश्रमी उपनाम राखेको थिएँ, अहिले म परिश्रमीका नामले चिनिन्छु, घनश्याम भन्दा पनि, नेउपाने भन्दा पनि,
होइन
यो एउटा उपलब्धि मान्छु। अब परिश्रमी उपनाम मैले त्यो बेलामा 13 वर्षको उमेरमा कुन चेतनाले राखेँ, तर मैले के बुझेको थिएँ भन्दा परिश्रमको फल मिठो हुन्छ, मेहनतले मान्छेलाई महान बनाउँछ, परिश्रम गर्नुपर्छ, त्यो मानसिकता मेरो दिमागमा थियो। त्यसैले मैले त्यो अरू कुनै रोचक उपनाम खोजिन, परिश्रमी उपनाम राखेँ।
हजुर, साहित्यकार परिश्रमीज्यू, जस्तो नि तपाईँ पद्य कविता लेख्दा लेख्दै गजलतिर आकर्षित हुनुभयो, 2050 सालमा यो मौसम शीर्षकको तपाईँको पहिलो गजल संग्रह प्रकाशित भए यता चाहिँ तपाईँ मूल रूपमा गजलमै केन्द्रित हुनुभयो र प्रसिद्धि पनि पाउनु भएको छ, कमाउनु भएको छ। त्यस ताकाको नेपाली गजल र तपाईँमा परेको प्रभावलाई अहिले कसरी सम्झनुहुन्छ?
यो पनि मेरो जीवनको साहित्यिक जगतको एउटा नयाँ मोडलाई तपाईँले यहाँ सम्झाइदिनु भयो। मैले गजलमा नलागेको भए 2-3 महाकाव्य नै लेख्थेँ भन्ने जस्तो लाग्छ मलाई।
हजुर,
म के भन्दा मैले त तपाईँको 32 सालमै खण्डकाव्य लेखिसकेको मान्छे, अन्त्यमा खण्डकाव्य लेखिसकेको मान्छे छन्दमा, गजलमा म कसरी लागेँ भन्दा, म गजलमा लाग्नुका 2-3 कारणहरू, मैले गजललाई खासै राम्रो मान्दिनँ थिएँ, यो त हिन्दी उर्दूको फारसी अरबीको आयातित विधा हो भने त्यस्तो खालको हीन दृष्टिले हेर्ने बानी थियो। अनि मनु बर्जाकी र ललिजनका गजलहरू जब मैले हेर्न थालेँ नि, मन बजाकी जो अहिले देहावसान भइसक्यो उहाँलाई उहाँलाई म अत्यन्त श्रद्धा गर्छु। मेरो गजल यात्राका दुईजना व्यक्तिहरू मेरो साहित्यिक यात्रामा मोड बदलिदिने दुईजना व्यक्तिहरू हुन्। ती दुईजना व्यक्ति भनेका सुरुमा रचना मनु बजाकीका रचनाले मलाई प्रभावित गर्यो
है।
त्यसपछि ललितजङका गजलहरू पढ्न थाले, त्यसपछि धर्मगत शर्मा तुफानका गजलहरू पनि पढ्न थाले, त्यसपछि ज्ञानवागरसँग पनि सम्पर्क भयो, उहाँका पनि रचनाहरू हेर्न थाले। र मूलत मलाई यो रचनागत दृष्टिले प्रभावित गरेको मनु बजाकीबाट र यसको सैद्धान्तिक दृष्टिकोणले र यसको संरचनागत दृष्टिले म प्रभावित भएको ललितजनबाट। ललितजनजीलाई मैले कतिपय मञ्चहरूमा पनि मैले भन्ने गरेको छु, लेख्दा पनि धेरै ठाउँमा लेखेको छु कि मेरो साहित्यिक यात्रामा गजलमा प्रवेश हुने सन्दर्भमा ललितजनको ठूलो भूमिका रह्यो। त्यति बेला यस्तो सुविधा थिएन, यो सुविधा केही पनि थिएन, पत्रकारको माध्यमले मात्रै केही हुन्थ्यो होइन। अहिले जस्तो चाहिँ तपाईँको चाहिँ इन्टरनेट यी सुविधाहरू थिएनन्, सामाजिक सञ्जाल थिएन। ललितजनजीले जब समकालीन नेपाली गजल प्रकाशित गर्नुभयो, त्यो प्रकाशित गर्दा उहाँले मेरा गजल सङ्कलन गर्न सक्नु भएन, किनकि म बाहिर थिएँ, म त्यति बेला इलामतिर थिएँ। तर उहाँले त्यो भूमिकामा के लेख्नु भन्दा घनश्याम परिसरमी पनि सुन्दर गजल लेख्ने व्यक्ति हुन् त्यो वाक्य लेख्नु भएको छ उहाँले
है।
मेरा गजलहरू सङ्कलन गर्न सक्नु भएन, उहाँले पाँच पाँचवटा कति कतिवटा गजल राख्नु भएको छ, त्यसमा मेरो गजल सङ्कलन हुन सकेन। पछि भेटेपछि भन्नुभयो तपाईँको गजल राख्न नपाएकोमा मलाई पश्चाताप छ भन्नुभयो, तर भूमिकामा उहाँले मेरो नाम उल्लेख गर्नुभयो, एकदम श्रद्धापूर्वक मायाले उल्लेख गर्नुभयो। पछि मैले भेटेँ र उहाँलाई मैले मेरो यो मौसम गजल संग्रह, पहिलो गजल संग्रह मेरो यो मौसम, त्यसमा भूमिका लेख्न लगाएँ। उहाँले भूमिका यस्तो सारपूर्ण ढङ्गले, यति गहनपूर्ण ढङ्गले लामो भूमिका लेखिदिनुभयो र मलाई त्यो भूमिकाले मेरो गजलकारितालाई उठाउनलाई ठूलो काम गर्यो र मलाई ठूलो जिम्मेवारी पनि बोध भयो। त्यसैले ललितजनजी, मनु बजाकीजी यी दुईजना मेरो गजल यात्राका एउटा मोरहरू हुन्, मेरा गुरुहरू हुन् पनि भन्ने गर्छु। ललितजनजी उमेरले कान्छो, उमेरले भाइ, तर गजलको दृष्टिले गजलका क्षेत्रमा मेरो अग्रज। मनु बजाकीलाई त मैले भेट्दा पनि दाई नै भन्थे, उहाँले मलाई भाइ नै भन्नुहुन्थ्यो। यसरी यी दुईजनाको भूमिका महत्वपूर्ण छ। यो मौसममा मनु बजाकीजीको पनि शुभकामना छ, उहाँको करिब करिब डेढ दुई पेजको उहाँले पनि थोरैमा धेरै कुरा भन्नुभएको छ। ललितजनजीले त गहन ढङ्गले यसमा ठूलो भूमिका लेख्नु भएको छ।
हजुर, आदरणीय श्रोताहरू, आज हामी साहित्य संसार कार्यक्रममा साहित्यकार डाक्टर घनश्याम नेउपानी परिश्रमीसँग संवाद गरिरहेका छौं। साहित्यकार परिश्रमीज्यू, यहाँले गजलको सन्दर्भमा, गजलमा आकर्षित हुनुको सन्दर्भमा यति कुरा गरिसकेपछि यहाँको एउटा गजल सुन्न चाहन्छौ हामी आज।
ल हुन्छ, म एउटा गजल सुनाउँदैछु। म अब एउटा कुरो, म चाहिँ पछि जब गजलमा आए, सैद्धान्तिक ढंगले म अहिले शास्त्रीयतातिर गएँ, मैले त्यो बहरहरूको अध्ययन गर्न थाले, मेरो पीएचडी को कुरा पनि त्यसैमा नै भयो। म एउटा गजल यहाँहरूलाई सुनाउँदैछु, यो हजरत बहरमा लेखिएको छ। नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, निकै आत्मीय ताराका हृदयमा बस्त छन् ज्यादा, बुझाऊ भन्छु उनलाई सबक केही पढाएरै, बुझाऊ भन्छु उनलाई सबक केही पढाएरै, कुरा कसरी बुझन उनले सुरामा मस्त छन् ज्यादा, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, पुरानाले बुझेका छन् तमै देखाउँछन् फुर्ती, पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती, नयाँ जोगीहरूले नै खरानी घस्त छन् ज्यादा, निकै आत्मीय ताराका हृदयमा बस्त छन् ज्यादा, गर्यो माया बढी जसलाई दिलबाटै तिनैले झन् नजानेरै कि जानेर, नजानेरै कि या जानेर नै हो दस्त छन् ज्यादा, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, जमाना बदलियो भन्दै स्वयं पो बदलियौ हामी, जमाना बदलियो भन्दै स्वयं पो बदलियौ हामी, त्यसैले मान्यता हाम्रा भएका दोस्त छन् ज्यादा, निकै आत्मीय टाढाका हृदयमा बस्त छन् ज्यादा, हुमै जान्ने भनी पाल्छन् अहम जो जो नजान्नेले, तिनै आखिर पुगी दलदलमा, तिनै आखिर पुगी दलदलहरूमा फस्त छन् ज्यादा, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा। यसको अन्तिम शेरमा छु म, स्वयं चढ्नेहरूमा हुन्छ हिम्मत आत्मबल हुन्छ, स्वयं चढ्नेहरूमा हुन्छ हिम्मत आत्मबल हुन्छ, सहाराले चढेका माथि जो हुन्, सहाराले चढेका माथि जो हुन् खस्त छन् ज्यादा, सहाराले चढेका माथि जो हुन् खस्त छन् ज्यादा, निकै आत्मीय टाढाका हृदयमा बस्त छन् ज्यादा, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, नयनमा पस्त छन् ज्यादा। हस् धन्यवाद।
हजुर, नजिकमा जो रहन्छन् ती नयनमा पस्त छन् ज्यादा, यहाँको सुन्दर गजलका लागि हार्दिक धन्यवाद व्यक्त गर्छौ साहित्यकार डाक्टर घनश्याम नेपानी परिश्रमीज्यू। जस्तो नि गजललाई विषयवस्तु बनाएर नेपालीमा विद्यावारिधी गर्ने पहिलो स्रष्टा तपाईँ हुनुहुन्छ, गजलमै विद्यावारिधी गर्ने सोच चाहिँ कसरी आयो?
अब यो अत्यन्त यो पनि महत्वपूर्ण प्रश्न गर्नुभयो। मैले धेरैचोटि यो प्रश्नहरू मैले लिखित रूपमा र यसरी मौखिक रूपमा पनि दिने गरेको छु। मैले गजलमा विद्यावारिधी वास्तवमा त्यो डक्टर बनौँ भनेर गरेको होइन, मैले गजलका लागि केही गरौँ भनेर, जसरी ललिजनजीले एउटा त्यो सम्पादन गर्नुभयो एउटा कृतिको, त्यति बेला अत्यन्त आवश्यक थियो नि होइन, उहाँले त्यो समकालीन नेपाली गजल भनेर जुन सम्पादन गर्नुभयो त्यो एउटा जिम्मेवारी उहाँले बोध गर्नुभएको थियो। त्यस्तै त्यस्तै मैले के गर्न खोजेँ त भन्दाखेरि, गजलको सैद्धान्तिक विषयलाई लिएर अलिक गहन ढङ्गले अध्ययन हुनुपर्छ भन्ने मलाई लाग्यो, र त्यो गहन ढङ्गले अध्ययन हुनुपर्छ भन्दाखेरिमा त्यो गहन ढङ्गले अध्ययन गर्ने क्रममा अब यसलाई एउटा उपाधिकै रूपमा किन परिणत नगरौँ भन्ने पनि मेरो चाहना भयो। यदि त्यो एउटा जिम्मेवारी बोध गरेर एउटा उपाधिका लागि अथवा एउटा कुनै एउटा खुड्किलो पार गर्नका लागि भनेर अध्ययन गरियो भने निश्चित रूपमा त्यहाँ बढी मेहनत गरिन्छ, बढी चाहिँ जिम्मेवारी बोध हुन्छ, अन्यथा फेरि जिम्मेवारीबाट पलायन हुन पनि सकिन्छ। मैले पहिले महाकाव्यमा हात हालेँ, पाँच सर्गसम्म महाकाव्य लेखेर छोडेँ, त्यो पलायनता भयो। त्यो त्यस्तै पलायनता नहोस् भन्नको लागि पनि गजलका लागि केही गरौँ, गजलको सैद्धान्तिक अध्ययन गर्ने खालको आधिकारिक एउटा कृति बनोस् र आधिकारिक ढङ्गले अध्ययन गरेर जुन गजलका विकृतिहरू हुन्, विसङ्गतिहरू हुन् त्यहाँ, त्यो तपाईँको फेरि पछिसम्म पनि ललिजनजी जुन सचेततामा हुनुहुन्थ्यो, काफियाका बारेमा जानकारी नै नभएका धेरै मित्रहरू थिए 50 सालसम्म पनि, काफिया त्यो थाहै छैन, काफिया नै नबुझ्ने, रदीफले मात्रै गजल बनाइदिने, जबकि रदीफ गजलको ऐच्छिक तत्त्व हो, काफिया अनिवार्य तत्त्व हो। काफिया कस्तो हुन्छ, कसरी बन्छ, यसको संरचना के हो, यसको गजलमा के महत्व हो, यो बारेमा खासै अध्ययन पनि थिएनन्। त्यति मात्र होइन, गजलको समग्र अध्ययन नै थिएन। र त्यसका अतिरिक्त पुनर्जागरणपछि जस्तै ललिजनजी र मनुजी उहाँहरू दुईजनाले नेपाली लयलाई र स्वनिर्मित आक्षरिक एकरूपताका लयलाई उहाँहरूले एकदम बल दिनुभयो, उहाँहरूले त्यो त्यसलाई निरन्तरता दिनुभयो। तर यता ज्ञानवाकरजीहरू जसलाई मैले उहाँलाई यहाँ उपेक्षा गर्न खोजेको होइन, अत्यन्त श्रद्धा गर्छु, सम्मान गर्छु, तर पनि के भन्दा उहाँहरूले के गर्नुभयो त भन्दा गजलमा अक्षरको लयको चेतनामाथि उहाँहरूले साथ दिनु भएन, सहयोग गर्नु भएन। उहाँहरूले खालि के भन्दा गद्य कवितामा चाहिँ काफिया जस्तो रदीप जस्तो जबरजस्ती मिलाउने, भावको घनत्व त दिने, तर गजलको पहिलो शब्द गायन हो नि, त्यो गायनको चेतनाबाट टाढा बसेर उहाँले चाहिँ उहाँहरूले गजल लेख्नु भयो। र ज्ञानु दाईलाई जसले आदर्श माने उनीहरू जम्मैको ठुलो जमात त्यहाँ गयो है, जसले गर्दाखेरि नेपाली गजलमा लय चेतनामाथि घात भयो स्पष्ट कुरो भन्दाखेरिमा. त त्यो ललितजनजीले मेरो किताबमा लेखेको भूमिकामा पनि यही कुरा छ कि त्यो लय चेतना छैन भने, जसमा चाहिँ गेयता छैन भने, अक्षरको एकरूपता छैन लयमा भने, एउटा पङ्क्तिमा चाहिँ 18 अक्षर छन् अर्को पङ्क्तिमा 12 अक्षर छन् भने त्यो गजल हुन सक्दैन भनेर ठोक्कुवा गर्नुभयो उहाँले. जब चाहिँ मेरो यो मौसम प्रकाशित भयो त्यसले धेरैलाई प्रहार गर्यो. वास्तवमा उहाँको त्यो भूमिकाले, भूमिका त आफैमा एउटा महत्वपूर्ण लेख थियो नि त, त्यो त्यसले कहिलेलाई प्रहार गर्यो, जसले गर्दा ललितजनजीसित पनि तारिनेहरू र मसँग पनि तारिए, त्यस्तो स्थिति आयो होइन. त्यसैले यी सबै कुराहरूले भोलि एउटा साँच्चीकै सैद्धान्तिक रूपमा अध्ययनका आधारमा एउटा सत्यता प्राप्त गर्यो, सत्यापन होस् भन्नका लागि पनि म त्यो अध्ययनमा लागेर लाग्दै जाँदा अन्तत त्यो सफलता प्राप्त भयो र त्यो संयोगले म नेपाली गजलमा पिएचडी गर्ने पहिलो नेपाली बन्न पुगे. यो संयोग हो, यसलाई मैले कुनै ठुलो गर्व गर्दिनँ. पहिलो नेपाली बन्ने त्यो एउटा संयोग
हजुर. साहित्यकार डाक्टर घनश्याम नेउपाने परिश्रमीज्यू, गजलका सैद्धान्तिक विषयमा पनि यहाँले निकै अध्ययन गर्नुभयो. अब आजको हामी यो संवादको अन्तिममा छौं. अन्तमा गजलको सौन्दर्य शास्त्र सम्बन्धमा तपाईँले निकै कलम चलाउनु भएको पाइन्छ, यस सम्बन्धी तपाईँका प्रकाशित कृतिहरूका बारेमा संक्षिप्तमा चर्चा गरौं न.
मेरो वास्तवमा सैद्धान्तिक किताबका कुराहरू गर्दा हुन त मैले मेरा गजलका 6 संग्रह छन्, गजल संग्रहहरू, ती सिद्धान्तका कुरा भएनन्. अब सैद्धान्तिक गजलकै सैद्धान्तिक मेरो गजल सौन्दर्य मीमांसा भन्ने किताब हो, त्यो विमोचनमा मैले प्रमुख अतिथि बनाएर मनु बज्जाकी दाईलाई र त्यसमा सहभागी मैले ललितजनजीलाई पनि गराएको थिएँ, दुवैजनालाई. उहाँहरू दुइटै मेरा आदर्श व्यक्तिहरू, दुइटैलाई त्यो विमोचनमा काठमाडौँमा 1967 त्यो एउटा कृति आधिकारिक ढङ्गले वास्तवमा गजलको सिद्धान्तको त्यो पहिलो आधिकारिक कृति भन्दा पनि हुन्छ. त्यसभन्दा अगाडि पनि एक दुईवटा कृतिहरू आए, जस्तै तपाईँको चाहिँ देवी पन्थीको आएको छ, त्यस्तै गरेर हाम्रो टिकाराम उदासीको पनि आएको छ. तिनीहरूलाई मैले माइनस गर्न खोजेको होइन, ती आफैमा महत्वपूर्ण कृतिहरू छन् गजलको सैद्धान्तिक कुराको सीमाको कुराहरू गर्दाखेरिमा. तर बढीभन्दा बढी सैद्धान्तिक र त्यसमा बहरको चर्चा गरिएको र गजलका विभिन्न अङ्ग प्रत्यङ्गहरूको विश्लेषण गरिएको र काफियाका प्रकार समेत वर्गीकरण गरिएको पहिलो कृति गजलको सैद्धान्तिक कृति त्यो मेरो गजल सौन्दर्य मीमांसा नै हो. त्यो कृतिलाई भारतीयहरूले पनि मन पराए. वास्तवमा त्यो उनीहरूले कतिपयले हो यो यसरी तपाईँले लेख्नुभयो कि यो त हामीले पनि यी कुराहरूलाई यसरी विश्लेषण गरेका छैनौँ भन्ने कुराहरू लेख्नुभयो. मैले त्यसमा चाहिँ काफियाका प्रकार गरेँ, त्यसपछि गएर मात्रा गिरावटका कुराहरू गरेँ, मात्रा चढावट, मात्रा मिलावट र मात्रा गिरावटका कुराहरू गरेँ, जसले गर्दाखेरिमा चाहिँ गजल बहर भनेको छन्द मात्रै हो भनेर बुझ्नेहरू भ्रममा परेकाहरूमाथि यसले शिक्षा दियो र बहर लचक छ, त्यसलाई लय चेतनामा त्यसको गिरावट चढावट र मिलावटले सहयोग गर्छ भन्ने कुराहरूलाई पनि यसले गर्यो. पछि ललितजनजीहरूले पनि यो कुरालाई स्वीकार गर्नुभएको छ. मेरो यो घनश्यामजीले भनेको यो कुरा ठिक हो भन्नुहुन्छ, उहाँहरूले पनि भन्नुहुन्छ. त यसरी मैले त्यो कृति गजल सौन्दर्य मीमांसा मेरो सैद्धान्तिक कृति त्यसको 64 पहिलो संस्करण र 66 दोस्रो संस्करण आएर आज पनि त्यसको डिमान्ड भइरहेको छ, माग भइरहेको छ, अर्को संस्करण निकाल्न सकिरहेको छैन, गरिब गरिब बजारमा सिद्धिएको अवस्था छ.
हस्, साहित्यकार डाक्टर घनश्याम नेउपानी परिश्रमज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, आफ्ना साहित्यिक धारणाहरू साहित्य संसार कार्यक्रम मार्फत व्यक्त गरिदिनुभयो, यहाँप्रति आभार व्यक्त गर्छौं.
धेरै धेरै धन्यवाद मलाई यो अवसर तपाईँले पनि दिनुभयो. रेडियो नेपालका तर्फबाट मेरो गजलको ज्ञान बारे, मेरो गजल सिर्जना प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्नुभयो, त्यसको लागि म कृतज्ञ छु. धेरै धेरै धन्यवाद छ.
यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ. साहित्यकार घनश्याम नेउपानी परिश्रमीसँग संवाद गर्दै थियौं हामी. अब केही कविताहरू सुनाउँदैछौं. विदुर प्रसाद रिमालको कविता.
कविताको शीर्षक हो कस्तो छ हाल नसोध, कस्तो छ हाल नसोध, उस्तै छ यो जिन्दगी, जहाँ छोड्यौ तिमीले राखेर यो बन्दगी, न चाल छन् गतिलो, न आँसो छ मुहारमा, खुसी पनि हरायो लिलामो भई बजारमा, बस्ती उठे सरी सधैँ उजाड यो जिन्दगी, पर्खी बसौ कति दिन तिम्रै भएर बन्दगी, न घामले पोल्छ मलाई, न शीतको ताप छ, गुमनाम मेरो जिन्दगीमा तिम्रो सधैँ अभाव छ, मस्तिष्क सबै गलिसके पर्खाईमै जिन्दगी, जहाँ छोड्यौ तिमीले राखेर यो बन्दगी, यस्तो घना सहरमा कति साँचु आफूलाई, तिम्रो बिछोड झेल्दै कति बाँचु मन जलाई, तिम्रो बिछोड झेल्दै कति भातु मन जलाई। धन्यवाद।
कस्तो छ हाल नसोध शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि विदुर प्रसाद रिमाल। अब एम रेग्मीको कविता।
मेरो कविताको शीर्षक मेरो देश मेरो गौरव। हो रत्न टुक्रा जग पूज्य धाम, हो सृष्टिको नै पहिलो बिहान, छन् एसियाका घर भित्र ज्योति, छन् वीर पुर्खा अनमोल मोती, ती पार्वतीको पतिको धरा हो, सीता मुमाको जननी गरा हो, समेटिएको कुल सहबाट, सिंगारिएको बलबाउ हात, छन् सृजनामा सरिता हजार, छन् साधनामा बनका पहाड, छन् ध्यान गर्दै शिरका हिमाल, छन् स्वर्ण थाली भरिपूर्ण फाट, के हात थाप्छौ मणिताल चोपी, कहिले न जुको शिरमाथि टोपी, हौ स्वाभिमानी हिमशैलवासी, छ विश्वमा नै इतिहास साँची, भाषा कलाले अति सिङ्ग्रिएको, संस्कार मिठो सित हुर्किएको, दिनन छिमेकीहरू निभ्न चुलो, जन्ती मलामी सरिके छ ठुलो, सौभाग्य ठुलो यही जन्म पाए, यही भीर पाखा वनमा रमाए, चाह छ एउटै यही बस्न पाऊ, सदैव तिम्रो जय गान गाऊ, नेपाल आमा जय गान गाऊ। धन्यवाद।
मेरो देश मेरो गौरव शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि एम रेग्मी। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा साहित्यकार घनश्याम नेउपानी परिश्रमीसँगको संवाद सुनायौं। साथमा कवि हीरा आकाशको मुक्त आवाज, विदुर प्रसाद रिमालको कस्तो छ हाल नसोध र एम रेग्मीको मेरो देश मेरो गौरव शीर्षकका कविताहरू सुनायौं। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com पठाउनु हुन अनुरोध छ। साहित्य संसार कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौं। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पर्सि शनिबार बेलुकी 9 बजेको समाचारपछि पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब आजको लागि भने साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र सहकर्मी रीता तिमल सिन्हाको साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।